بسم الله الرحمن الرحيم الحمد لله رب العالمين حمدا كثيرا طيبا مباركا فيه مباركا عليه كما يحب ربنا ويرضى جل جلاله وعم نواله والصلاة والسلام على السيد الحبيب المصطفى وعلى آله وصحبه نجوم الهدى قادة التقى أما بعد اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا گزشتہ ہفتے بات چل رہی تھی یاجوج ماجوج کے سلسلے میں مجھے یاد نہیں کہ اس میں کتنی باتیں ہوئی تھیں بہرحال ان باتوں کا کچھ خلاصہ کر لیتے ہیں یا ان آیات سے متعلق جو اہم اور ضروری باتیں ہیں ان کا میں مختصراً تذکرہ کر دیتا ہوں چونکہ یہاں پر یاجوج ماجوج کے خروج کا آگے ذکر آ رہا ہے یاجوج ماجوج کے خروج کا ذکر آیا تو ذوالقرنین کا بھی تذکرہ ساتھ آیا اس لیے کہ دیوار انہوں نے بنائی تھی تو یہ دو کا تذکرہ ہے پھر حضرت عیسیٰ علیہ الصلوۃ والسلام کا وہ زمانہ ہوگا جب ان کا خروج ہوگا حضرت مہدی کا زمانہ ہوگا تو یہ چار باتوں کا ہم تذکرہ آج مختصر کر لیتے ہیں ظاہر ہے بہت مفصل موضوع ہے لیکن مختصر ان باتوں کا تذکرہ کرتے ہیں کہ حضرت مہدی کون ہوں گے کن حالات میں ظاہر ہوں گے حضرت عیسیٰ علیہ الصلوۃ والسلام مختصر ذکر ان کا پھر یاجوج ماجوج کا تذکرہ ان کی کچھ پہچان اور ظاہر دجال وغیرہ کا ذکر تو پھر بہت طویل ہو جائے گا لیکن مختصر ان باتوں پر ایک نظر ڈال لیتے ہیں اس لیے کہ حضرت مہدی ان کا جب ظہور ہوگا تو ان کے ظہور کا جو زمانہ ہے اخیری زمانہ اس زمانے میں دجال کا خروج ہوگا حضرت مہدی کے زمانے میں دجال کا خروج ہوگا اور دجال کو پھر عیسیٰ علیہ الصلوۃ والسلام آ کر قتل کریں گے دجال کے مرنے کے بعد فوراً ہی کچھ ہی وقت کے بعد یاجوج ماجوج کا خروج ہوگا یاجوج ماجوج کا خروج ہوگا تو عیسیٰ علیہ الصلوۃ والسلام ان کے ساتھی مسلمان جو ان کے ساتھ ہوں گے وہ سب غار میں پہاڑی علاقے میں اور مفسرین کے بقول یہ کوہ طور میں چلے جائیں گے اور باقی مسلمان دوسری جگہوں پر ہوں گے جو اپنے اپنے علاقوں میں قلعوں وغیرہ میں غار کے علاقوں میں جہاں جگہ ملیں گی وہاں چھپ جائیں گے پھر حضرت مہدی کا انتقال اور عیسیٰ علیہ الصلوۃ والسلام کا زمانہ پھر یاجوج ماجوج کا ختم ہونا اس لحاظ سے یہاں ظاہر ہے کئی چیزیں ایک ساتھ جڑ جاتی ہیں جہاں تک حضرت مہدی کا تعلق ہے ہم ان کو حضرت مہدی ہی کے نام سے جانتے ہیں ان کو بعض لوگ امام مہدی کہتے ہیں امام بھی ٹھیک ہے اس لیے کہ اپنے وقت میں جب وہ ظاہر ہوں گے تو امام ہوں گے لیکن چونکہ یہ اصل سلسلہ شیعوں سے چلا کہ وہ اپنے 12 اماموں میں حضرت مہدی کو 12ویں امام مانتے ہیں اور ان کا عقیدہ یہ ہے کہ وہ موجود ہیں کسی غار میں چھپے ہوئے ہیں جب حالات مناسب ہوں گے تب وہ نکلیں گے اہل سنت والجماعت کا عقیدہ یہ ہے کہ نہیں وہ پیدا ہوں گے اپنی طبعی جو عمر ہے اس کے لحاظ سے جس وقت ان کا ظہور ہونا ہوگا ہوگا یعنی کہ وہ کسی زمانے میں 1000 سال پہلے پیدا ہو گئے تھے اور اب ابھی تک چھپے ہوئے ہیں غار میں نہیں بلکہ وہ بعد میں پیدا ہوں گے ان کا ظہور ہوگا اچانک ہی ظہور ہوگا کوئی ان کو جانتا نہیں ہوگا پہلے سے یعنی خلیفہ اور امام کی حیثیت سے کوئی ان کو نہیں جانتا ہوگا ان کو آگے بڑھایا جائے گا ان کی کچھ پہچان ہمارے ذہن میں ہونی چاہیے حضرت مہدی کا نام احادیث میں آتا ہے کہ ان کا نام محمد ہوگا ان کے والد کا نام عبداللہ ہوگا والدہ کا نام آمینہ ہوگا اور حضرت حسن اور حسین رضی اللہ تعالیٰ عنہ کی اولاد سے ہوں گے کس طرح دونوں کی اولاد سے شراح نے اس کی توضیح اس طرح فرمائی ہے وضاحت اس طرح فرمائی ہے کہ والد کی جانب سے حضرت حسن رضی اللہ تعالیٰ عنہ کی اولاد سے ہوں گے اور والدہ کی طرف سے یہ شرح کی محدثین کا کہنا ہے حدیث میں تو یہ آتا ہے کہ بعض روایتوں میں حسن کی اولاد، بعض روایتوں میں حسین کی اولاد آتا ہے، تو محدثین نے دونوں میں تطبیق اس طرح دی ہے کہ والد کی جانب سے تو حضرت حسن رضی اللہ تعالیٰ عنہ کی اولاد سے ہوں گے، اور والدہ کی طرف سے حضرت حسین رضی اللہ تعالیٰ عنہ کی اولاد سے ہوں گے۔ پھر ان کی کچھ علامات بھی بیان کی گئیں کہ دیکھنے میں کیسے لگیں گے، احادیث میں اس کی بھی وضاحت ملتی ہے، اور ان کی صفات کیا ہوں گی۔ یملأ الأرض عدلا، وہ زمین میں انصاف قائم کریں گے جبکہ زمین ظلم سے بھری ہوگی۔ کہاں پر ان کا ظہور ہوگا؟ مکہ مکرمہ میں ان کا ظہور ہوگا۔ کیا وہ خود اپنی خلافت کا اعلان کریں گے؟ نہیں، خلافت کا اعلان، حکومت کا، مہدی ہونے کا کوئی اعلان وہ نہیں کریں گے، ان کو وہ تو اپنے آپ کو چھپانا چاہتے ہوں گے، لوگ ان کو زبردستی آگے بڑھائیں گے اور ان کو امامت کے لیے مقرر کریں گے، وہ تو اپنے آپ کو مخفی رکھنا چاہتے ہوں گے، لوگ ان کو آگے بڑھائیں گے۔ اتنا کافی ہے، اتنی علامات جو میں نے بتا دی کافی ہیں صحیح اور غلط کی پہچان کے لیے انشاءاللہ، اس لیے کہ بہت سے لوگ مہدی ہونے کا دعویٰ کر دیتے ہیں، تو یہ علامات جو بتا دی بہت کافی ہیں کہ حضرت مہدی خود اپنے مہدی ہونے کا اعلان کریں گے ہی نہیں، وہ تو لوگوں کے سامنے ان کا ظہور ہو جائے گا، لوگ ان کو زبردستی آگے بڑھا دیں گے، مکہ مکرمہ میں پہلے ان سے بیعت کی جائے گی، جب ان سے بیعت ہوگی تو پھر احادیث میں آتا ہے کہ ایک فوج ہوگی جو ان کے خلاف چڑھائی کرنے کے لیے مکہ کی طرف روانہ ہوگی، جیسے ہی مکہ کے قریب وہاں جو جنگل ہے، صحرا ہے، وہاں پر وہ پہنچے گی، وہ فوج زمین کے اندر دھسا دی جائے گی، تب لوگوں کو، جو باقی جو لوگ ہیں جن کو کچھ تردد ہوگا، ان کو بھی یقین ہو جائے گا، یہ چونکہ بڑا حادثہ ہوگا کسی فوج کے زمین میں دھس جانا، تو اس کے زمین میں دھستے ہی لوگوں کو، لوگ دور دور تک خبریں پہنچ جائیں گی کہ اچھا یہ ایک قافلہ زمین میں دھس گیا، پتہ چلے گا کہ اچھا کیوں، اس لیے کہ حضرت مہدی کے خلاف وہ جا رہے تھے، اب لوگوں کو یقین ہو جائے گا کہ یہی حضرت مہدی ہیں، پھر لوگ کثرت سے ان کے ہاتھ پر بیعت کریں گے۔ یہ حضرت مہدی کی پہچان تھی۔ اب جو مہدی ہونے کا دعویٰ کرتے رہتے ہیں، جیسے غلام احمد قادیانی، کذاب دجال نے دعویٰ کیا تھا، اس نے پہلے تو دعویٰ کیا، اپنی بزرگی ظاہر کی ہے، اپنے آپ کو مہدی ہونے کا دعویٰ کیا، پھر پتہ نہیں عیسیٰ علیہ السلام ہونے کا دعویٰ کیا، طرح طرح کے جھوٹے جھوٹے دعوے کرتا رہا، اور پھر آپ صلی اللہ علیہ وسلم یہ کہنے لگا کہ نہیں، میں حضور صلی اللہ علیہ وسلم ہی کی، گویا کہ انہی کی دوسری مثال اللہ تعالیٰ نے بھیج دی ہے، انہی کی طرح دوسرا نبی ہوں، والعیاذ باللہ، جھوٹے دعوے طرح طرح کے کرتا رہا۔ خیر، حضرت مہدی کی پہچان یہ ہے، اب کوئی دھوکہ نہیں دے سکتا مہدی کا دعویٰ کر کے کہ میں بھی مہدی ہوں۔ حضرت مہدی ابھی تو دنیا ہی میں ہوں گے، دجال کا ظہور ہوگا، حضرت عیسیٰ علیہ الصلوۃ والسلام تشریف لائیں گے۔ حضرت عیسیٰ علیہ الصلوۃ والسلام کے بارے میں بھی روایات مختلف ہیں کہ کتنی عمر ان کی تھی، راجح قول کے لحاظ سے بتا رہا ہوں، دلائل کی تفصیلات وغیرہ میں تو ظاہر ہم نہیں جائیں گے، لیکن راجح قول کے لحاظ سے حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو نبوت دی گئی 40 سال کی عمر میں، یقیناً کچھ نہیں کہہ سکتے، 40 سال کی عمر میں ان کو نبوت دی گئی، مزید 40 سال وہ نبوت کے بعد زمین میں ٹھہرے، جب ان کی عمر 80 سال تھی اس وقت ان کو آسمان پہ اٹھا لیا گیا زندہ، جب دوبارہ تشریف لائیں گے تو ظاہر ہے ان کی عمر 80 سال ہوگی، اور تشریف لانے کے بعد پھر وہ 40 سال اور زمین میں ٹھہریں گے، کل ان کی عمر ہو گئی 120 سال۔ 40 سال میں نبوت ملی، نبوت کے بعد 40 سال وہ ٹھہرے اور پھر آسمان پر زندہ اٹھا لیے گئے، جب دوبارہ تشریف لائیں گے 40 سال دنیا میں ٹھہریں گے، اور شروع کے 7 سال، 5 سال یا 7 سال وہ ہوں گے جس میں حضرت مہدی بھی موجود ہوں گے، عیسیٰ علیہ الصلوۃ والسلام بھی موجود ہوں گے، حضرت مہدی کا انتقال ہوگا، اور اس کے بعد حضرت عیسیٰ علیہ الصلوۃ والسلام مزید ٹھہریں گے، یعنی تقریباً 7 سال، یہ 33 سال حضرت مہدی کے وفات کے بعد تقریباً 33 سال وہ ٹھہریں گے، گویا کل عمر ان کی 120 سال ہو جائے گی، تب ان کی وفات ہوگی اور مسلمان ان کی نماز جنازہ پڑھیں گے۔ حضرت مہدی کا آخری زمانہ، عیسیٰ علیہ الصلوۃ والسلام کا شروع زمانہ، وہ ہوگا جبکہ دجال کا خروج ہوگا، عیسیٰ علیہ الصلوۃ والسلام آ کر دجال کو ماریں گے، قتل کر دیں گے، बाबुल लुद के पास। लुद पहले नाम की कोई जगह नहीं थी, अब थोड़ा अरसा कुछ अरसा पहले बनाई गई है। इसराइल में जगह है, फलस्तीन के इलाके की तरफ जगह है लुद के नाम से। आप सलासम ने पहले ही फरमा दिया था कि बाबुल लुद के पास जाकर ईसा अलैहि सलातु वस्सलाम दज्जाल को कत्ल करेंगे। खैर, वो मुस्तकिल तफसीलात हैं, अगर बल्कि हो सकता है कि वो हदीस भी हम पढ़ लें। मुस्लिम शरीफ की रिवायत है, मारिफुल कुरान में भी लिखी हुई है, रियाज सालिहीन में भी हदीस मौजूद है। उससे एक नक्शा सामने आ जाएगा कि क्या हालात पेश आने वाले हैं। तो खैर, जैसे ही दज्जाल को कत्ल कर देंगे ईसा अलैहि सलातु वस्सलाम, फिर एक नया फितना याजूज माजूज की शक्ल में जाहिर होगा। ईसा अलैहि सलातु वस्सलाम अभी तो दज्जाल से निमटने के बाद मुसलमानों को बशारत दे रहे होंगे कि तुम लोग बड़ी मुशक्क़तों से गुजरे हो, तुम लोगों के लिए बड़ी बशारतें हैं, खुशखबरी सुनाएंगे, जन्नत की बशारत, नेमतों की बशारत, फ़ज़ाइल वगैरह बयान फरमाएंगे। अल्लाह की तरफ से हुक्म आएगा, खबर आएगी कि एक ऐसी कौम में जाहिर कर रहा हूँ जिसके मुकाबले की तुम लोगों में ताकत नहीं है। हज़रत ईसा अलैहिस्सलाम अपने साथियों को लेकर कोहे तूर चले जाएंगे। दज्जाल के ख़त्म होने के बाद की ये बात है, कोहे तूर चले जाएंगे। अब ये याजूज माजूज का जो खुरूज होगा वो ऐसा सख्त वहशियाना हमला होगा कि कोई इंसानी कानून उन पर जारी नहीं होगा। वो बस हर एक को, हमारे अलावा सबको कत्ल करो, हमारे अलावा सबको कत्ल करो, जो सामने आए उसको ख़त्म कर दो, पूरी दुनिया में कत्ल कत्ल तबाही मचा देंगे। अल्लाह ताला उनको कुछ मोहलत देगा। फिर ये करेंगे ये कि आसमान की तरफ तीर फेंकेंगे, तीर ऊपर जाएगा, अल्लाह ताला की तरफ से करना ऐसा होगा कि तीर जब वापस आएंगे, नीचे आएंगे तो सुर्ख होंगे। वो सोचेंगे चलो हमने ज़मीन वालों को तो सबको कत्ल कर दिया, हमारे अलावा अब कोई बाकी नहीं रहा, आसमान वालों को भी कत्ल कर रहे हैं, खुश होंगे। जाहिर है मुशक्क़त का दौर होगा, जो मुसलमान इधर उधर महसूर होंगे, ईसा अलैहिस्सलाम के साथ भी कुछ होंगे, दूसरी जगहों पर होंगे, जो महसूर होंगे वो परेशान होंगे। मुसलमान ईसा अलैहिस्सलाम और उनके साथी दुआ करेंगे, अल्लाह ताला इनके दुआ कबूल फरमाएगा, दुआ कबूल होगी और सब के सब कोई अल्लाह ताला इन याजूज माजूज पर कोई बीमारी डाल देगा जिससे सब फौरन मर जाएंगे। अल्लाह के लिए क्या मुश्किल, सब के सब मर जाएंगे, हालांकि ऐसी फौज जिसका कोई मुकाबला नहीं कर सकता, सब के सब मर जाएंगे। अब जब ईसा अलैहिस्सलाम और उनके साथी बाहर निकलेंगे तो हर तरफ लाशें पड़ी हुई सड़ रहे हैं, उनको उठाए कौन, कहाँ फेंके। फिर ये हजरात अल्लाह ताला से दुआ करेंगे, अल्लाह ताला परिंदे भेजेगा, बड़े बड़े परिंदे होंगे, बड़ी गर्दनें होंगी, वो उनकी लाशों को उठाकर ले जाएंगे, कहीं दूर जाकर फेंक देंगे या समंदर में डाल देंगे, वल्लाहु आलम। अब भी जाहिर है ज़मीन पर गंदगी है लाशों के उठने के बाद, जो उनकी वजह से ज़मीन पर गंदगी, खून, पीप वगैरह जो कुछ भी होगा, अल्लाह ताला बारिश भेजेंगे, पूरी ज़मीन पर ऐसी बारिश आएगी जो बारिश ज़मीन को बिल्कुल साफ सुथरा कर देगी, शीशे की तरह ज़मीन साफ सुथरी हो जाएगी। ज़मीन जैसे ही साफ हो जाएगी, अब ईसा अलैहिस्सलाम और उनके साथी बाहर निकलेंगे। वो ज़माना होगा जो इंतहाई अमन का, आफियत का, इतना ज़्यादा कि कोई दो शख्सों में, इसलिए कि सब मुसलमान ही मुसलमान भाई भाई हैं, अब कोई दो शख्सों में आपस में कोई अदावत नहीं होगी, जो अब ख़ानदानों में नहीं होती, उस वक्त अजनबियों में भी अल्लाह ताला वो मामला पैदा कर देंगे कि आपस में किसी में दो में अदावत नहीं, कोई लड़ाई झगड़ा नहीं, अमन, सुकून, आफियत। और जब हालात ऐसे होंगे, और लोग अल्लाह की इबादत भी करते रहेंगे, जब हालात ये होंगे उस ज़माने में हज और उमरा भी जारी रहेगा, उस ज़माने में अल्लाह ताला ज़मीन को हुक्म देंगे अपनी बरकतें निकालें। अहादीस में आता है कि एक अनार इतना बड़ा होगा कि उसका छिलका उतार कर लोग उसको छतरी बनाकर कई लोग उसके नीचे बैठ जाएंगे, एक अनार का छिलका। बहरहाल वो खैर व बरकत का ज़माना होगा, अमन आफियत का ज़माना होगा। ईसा अलैहिस्सलाम कुल 120 साल की उम्र पाने के बाद फिर इंतकाल कर जाएंगे, ये राजह कौल के लिहाज से है। अब याजूज माजूज, याजूज माजूज कौन है? गुज़िश्ता हफ्ते कुछ बातें हो गई थीं। एक तो बात यह है कि आदम अलैहिस्सलाम की औलाद से है, इसमें कोई शक नहीं है। आदम अलैहिस्सलाम की औलाद में आगे नूह अलैहिस्सलाम आए। नूह अलैहिस्सलाम के 3 बेटों से आगे पूरी नस्लें चली, साम, हाम, याफिस। तो याजूज माजूज के बारे में मुअर्रिखीन का इत्तेफाक है कि याफिस की औलाद में से होंगे। बाज़ ज़ईफ़ रिवायतों से भी इसका जिक्र मिलता है, लेकिन मुअर्रिखीन का बहरहाल इस पर इत्तेफाक है कि याजूज माजूज याफिस की औलाद में से होंगे। ज़ुल्करनैन ने जिस वक्त दीवार बनाई, वो दीवार के बारे में कुरान की आयतों में जिक्र जैसे आगे आ रहा है कि लोहा वगैरह से बनाई थी, वो उस लिहाज से कि उस इलाके में जहाँ बिल्कुल गैर यानी दूर आबादी से दूर जगह, वहशी लोग जहाँ पर इस किस्म के लोग रहते हों, और वहाँ पर जाकर लोहे की दीवार, पिघला हुआ तांबा, चूंकि वो अजायबात में से था तो अल्लाह ताला ने खास तौर पे उन बातों का जिक्र किया। बाकी ये ज़रूरी नहीं है कि पूरी दीवार नीचे से लेकर पहाड़ों के ऊपर तक पूरी की पूरी पत्थर से, ये पूरी की पूरी लोहे से और तांबे से बनी हो। हो सकता है शुरू का हिस्सा वो तांबे और लोहे से बना हो, बाकी हिस्सा पत्थर वगैरह भी उसमें इस्तेमाल हुआ ऊपर वाले हिस्से में, कोई बाइब नहीं है। ज़ुल्करनैन ने दीवार बनाई। दीवार में ये ज़रूरी नहीं था कि दीवार के पीछे पूरी की पूरी कौम को मुकय्यद कर दिया हो, बल्कि उस कौम में याजूज माजूज में से जो कुछ लोग जो समझदार थे, जो पुरअमन थे, उनको रहने दिया इस तरफ आम लोगों के साथ, और जो लोग वहशियाना मिजाज रखते थे, कत्ल वगैरह करते थे, डाके मारते थे, उन लोगों को दीवार के पीछे बंद कर दिया। तो इसलिए ज़रूरी नहीं कि जिस कौम को दीवार के पीछे बंद किया था उसके तमाम अफराद पीछे हों। दीवार के पीछे सिर्फ वो थे जो वहशी किस्म के थे। याजूज माजूज के बारे में ये भी जहन में रहे, जैसे पिछले हफ्ते आया था, कि उनकी तादाद बहुत ज़्यादा है आम इंसानों के मुकाबले में। कम से कम आम इंसानों का 1 तो उनका 10 या उससे ज़्यादा, रिवायतों में, बाज़ रिवायतों में से उससे ज़्यादा आता है, 1,001 की नस्बत आती है। याजूज माजूज के बारे में ये भी जहन में रहे कि ठीक है, ये हमें नहीं मालूम कि अब वो कहाँ हैं, लेकिन आखिरी हमला उनका जो होगा वो क़ुर्ब क़ियामत होगा, जबकि ईसा अलैहिस्सलाम भी मौजूद होंगे उस ज़माने में होगा। इसलिए किसी और कौम के बारे में, तातारियों का जो हमला हुआ था उसके बारे में अगर कोई कहता है कि वो याजूज माजूज थे, नहीं, गलत है। याजूज माजूज का खुरूज उस वक्त होगा जब ईसा अलैहिस्सलाम दुनिया में मौजूद होंगे। उनके होते हुए याजूज माजूज का आखिरी हमला होगा, आखिरी हमले की बात है। उनकी कौम तो दुनिया में मौजूद हो, जाहिर है वो तो मौजूद ही है, लेकिन आखिरी हमला जो होगा, उनका जो खुरूज होगा जिसका कुरान में जिक्र किया है, वह ईसा अलैहिस्सलाम के ज़माने में होगा। पहले कोई कौम अगर गुजरी है जिसने हमला किया है, उनको याजूज माजूज का वो हमला जो कुरान में बयान किया गया है वो नहीं कहा जा सकता। अब याजूज माजूज के बारे में ये एक बहस बाकी रह जाती है कि वो कहाँ हैं, किस इलाके में हैं। दो बातें यहाँ जहन में रखने की हैं। एक तो यह है कि ज़ुल्करनैन ने जिस वक्त दीवार बनाई थी तो दीवार के पीछे उन लोगों को मुकय्यद कर दिया था, उनमें से कुछ लोगों को जो मुतमद्दिन और समझदार थे उनको दीवार के इस तरफ आम इंसानों के साथ छोड़ दिया। अब जो लोग दीवार के पीछे थे, कुरान में कहीं भी सराहतन या हदीस में कहीं भी सराहतन ये जिक्र नहीं मिलता कि दीवार, जब ये अखीरी जो उनका हमला होगा उसी वक्त दीवार टूटेगी और उस वक्त वो निकलेंगे। हाँ, एक रिवायत तिरमिज़ी शरीफ में है, उसकी सनद में भी कुछ कलाम मिलता है कि दीवार को वो खोदते रहते हैं, खोदते रहते हैं, जब अल्लाह ताला की तरफ से मंजूर होगा कि अब वो निकले, उनका जुहूर हो, तो उस वक्त वो दीवार टूट जाएगी। बहरहाल दीवार टूटेगी, लेकिन बाज़ मुहद्दिसीन की और मुहक्किकीन की राय यह है कि दीवार टूट चुकी है। ये ज़रूरी नहीं कि दीवार अभी मौजूद हो, दीवार टूट चुकी है और वो लोग आम इंसानों में आकर बसने लग गए हैं। ये ज़रूरी नहीं है कि दीवार उसी वक्त टूटेगी फिर वो हमला करें। हाँ, दीवार टूट चुकी, वो आम लोगों में आकर बसने लग गए हैं, आम इंसानों की तरह रहते हैं, लेकिन जब आखिरी ज़माना आएगा تو یہ سب مل کر تمام انسانوں پر حملہ کریں گے، وحشیانہ حملہ. ابھی وہ حملہ نہیں کر رہے، ابھی موجود ہیں، لیکن وہ آخری زمانے میں آ کر حملہ کریں گے. بعض محققین کی یہ رائے ہے. بعضوں کی رائے یہ ہے کہ نہیں، وہ اسی طرح دیوار کے پیچھے محصور ہیں ابھی تک، جیسا کہ ظاہراً بعض احادیث وغیرہ سے معلوم ہوتا ہے کہ ابھی تک وہ دیوار کے پیچھے محصور ہیں. اگر یہ ہو تب بھی بعید نہیں ہے. شمال کے برفانی علاقے بہت سے ایسے ہیں جہاں پر ابھی تک کسی کو معلوم نہیں کہ اندر کیا ہے. ہو سکتا ہے اللہ تعالیٰ نے اندر کوئی قوم آباد رکھی ہو، ہو سکتا ہے کسی جزیرے میں کسی جگہ ان کو مقید ہو گئے ہوں. واللہ اعلم کس جگہ وہ ہوں گے، اس لیے کہ اللہ تعالیٰ نے اس جگہ کو بھی مبہم رکھا جہاں تیسرا سفر ذوالقرنین نے کیا تھا. بظاہر ایسا معلوم ہوتا ہے کہ شمال کی طرف ہوگا، تو شمال کی طرف کے علاقے میں کوئی بھی قوم ہو سکتی ہے، کوئی جگہ ہو سکتی ہے. واللہ اعلم جہاں پر اللہ تعالیٰ نے کسی قوم کو مخفی رکھا ہو اور عام دنیا والوں کی نظر وہاں تک نہ ہو، کوئی بعید نہیں ہے. یہ کہنا غلط ہے کہ پوری دنیا انسانوں نے دیکھ لی ہے، سیٹلائٹ وغیرہ سے سب کچھ نظر آتا ہے، یہ کہنا غلط ہے. ہاں، اوپر کی سطح کسی حد تک نظر آتی ہے، وہ بھی دنیا کے اکثر جگہوں پر، پوری دنیا میں نہیں. دنیا کے بعض علاقے وہ ہیں جو ابھی تک دیکھے ہی نہیں، اندازے سے نقشہ بنا لیا گیا ہے. بہرحال کوئی جگہ ایسی ہے جہاں اوپر کوئی اور چیز ہے اور اندر یہ قوم آباد ہے، واللہ عالم. اس سے ہمیں انکار کرنے کی ضرورت نہیں ہے. ہاں اتنا ہے کہ عام جو فلکیات یا یہ کہہ لیں کہ عام جو دنیاوی تعلیم کے مناسبت رکھتے ہیں، ان کو اس کو ماننے میں ذرا تردد ہوتا ہے کہ کیسے ہو سکتا ہے جب زمین کی تاریخ، زمین کی معلومات، سیٹلائٹ وغیرہ کے ذریعے سے تمام چیزوں کو دیکھ لیا گیا، نقشے بنا دیے گئے، تو پھر کیسے ہو سکتا ہے کہ زمین میں ایسی کوئی جگہ ہو. ہاں ہو سکتا ہے، ایسے بعض علاقے ہیں جہاں کوئی کبھی جا نہیں سکتا. بعضوں نے جانے کی کوشش کی، وہ پہنچ نہیں سکے. دجال کا زمین میں ہونا، وہ بھی روایات میں آتا ہے، یہ بھی کسی کو نہیں پتا کون سے جزیرے میں ہے. تو اللہ تعالیٰ سے کہ قدرت سے کوئی چیز بعید نہیں ہے. اگر حضور اقدس صلی اللہ علیہ وسلم تمام کفار کے مجمع کے درمیان سے، جو آپ کو قتل کرنے کے لیے باہر، گھر کے باہر کھڑے تھے، تمام کے درمیان سے نکل سکتے ہیں اور کسی نے دیکھا ہی نہیں کہ آپ صلی اللہ علیہ وسلم نکلے ہیں، ابو بکر رضی اللہ تعالیٰ عنہ کو ساتھ لیا، ہجرت شروع فرما دی، کوئی دیکھ نہیں سکا. اگر وہ واقعہ عام سیرت کی کتابوں میں موجود ہے اور ہر مسلمان اس کو پڑھتا ہے، تو پھر اللہ تعالیٰ کسی قوم کو اگر چھپانا چاہیں تو اللہ کے لیے کیا مشکل ہے دنیا کے کسی علاقے میں جہاں انسانوں کی نظر نہیں گئی. بہرحال یہ بھی ایک احتمال ہے. تیسرا احتمال یہ ہے کہ دیوار تو موجود ہے، کچھ لوگ اس کے پیچھے ہوں گے، ضروری ہے کہ پوری قوم، کچھ لوگ وہاں موجود ہوں گے، لیکن دیوار کے پیچھے اور بھی تو راستے ہوں گے. چاہے پانی ہی کا راستہ ہو، بحری جہاز بنا لیا ہو، شپس وغیرہ کے ذریعے سے وہ گئے ہوں، دوسرے راستوں سے لوگ گئے ہوں گے جو عام انسانوں کے اندر آباد ہو گئے ہوں، اور کچھ لوگ ابھی تک دیوار کے پیچھے ہوں، یہ بھی ہو سکتا ہے. وہ کتنے ہوں گے اللہ ہی جانتا ہے، ضروری نہیں کہ پوری کی پوری قوم وہیں پر ہو. ہاں آخری زمانے میں اللہ تعالیٰ ان کو ایک غلبہ دے گا اور وہ تمام پر انسانوں پر وحشیانہ حملہ کریں گے، وہ الگ بات ہے. تو بہرحال احتمال یہ بھی ہے کہ دیوار جیسی تھی ویسی ہی موجود ہو، پوری قوم اس کے پیچھے موجود ہو. احتمال یہ بھی ہے کہ دیوار ٹوٹ گئی ہو اور پوری کی پوری قوم عام انسانوں میں آ کر آباد ہو گئی ہو. اور تیسرا احتمال یہ بھی ہے کہ دیوار موجود ہے، کچھ لوگ اس کے پیچھے ہیں اور باقی لوگ دوسرے راستوں سے عام انسانوں کے ساتھ آ کر رہنا اور بسنا انہوں نے شروع کر دیا ہو. اس لیے میں اس لیے بتا رہا ہوں کہ کسی ایک چیز کو ہم ذہن میں بٹھا کر یہ نہ سوچیں کہ بس یہی صحیح اور باقی سب غلط ہے. جس چیز کے بارے میں قرآن و حدیث نے صراحت کر دی اس کو ہم مانیں گے. کوئی مہدی ہونے کا دعویٰ کرتا ہے، کوئی کہتا ہے کہ اچھا یہ دجال کا خروج ہو گیا، ہم ظاہر ہے کہ اس کے لیے ہمیں یہ دیکھنا ہوگا کہ عیسیٰ علیہ الصلوۃ والسلام تو ابھی تک آئے نہیں، حضرت مہدی کا ابھی تک ظہور ہوا نہیں. جو علامات ہیں ان علامات کا ہونا ضروری ہے. اس کے پہلے اگر کوئی اس کا دعویٰ کرے گا تو ہمیں پتہ ہوگا کہ یہ غلط ہے. اب سوال یہ ہے کہ یہ کون سی قوم ہے، خاندان کون سا ہے یہ. اس بارے میں مورخین نے مختلف تفصیلات لکھی ہیں. بعض محققین کی رائے، جن میں حضرت ہمارے عام طور پر تو اس میں تفصیلات میں زیادہ نہیں جاتے ہیں ہمارے علماء، لیکن جیسے ہمارے بعض محققین ہیں، حضرت انور شاہ کشمیری رحمۃ اللہ علیہ کی بھی یہی رائے تھی، اور بعض دوسرے مورخین کی بھی یہ رائے ہے کہ یہ یورپین جتنے قوم ہیں، یورپ اور اس کے علاوہ یہ اس قوم میں جتنے بھی افراد آ جاتے ہیں یورپین اور رشیا وغیرہ میں، تو رشیا کے علاقے کے لوگ اور اسی طرح یہ روس کے لوگ ہیں اور یورپین اقوام ہیں جو مختلف دنیا کے خطوں میں اور علاقوں میں پھیلی ہوئی ہے، یہ سب کے سب کا نسب اوپر سے جا کر یافث میں ملتا ہے، تو یہ یافث کی اولاد سے آگے نسل بڑھنے والی جو آگے سلسلہ چلا ہے، یہ سب کے سب عموم کے اعتبار سے یاجوج ماجوج میں شامل ہیں۔ تو بعضوں کا کہنا ہے کہ یہی قوم ہے جو آگے جا کر بہت بڑی تعداد میں جمع ہوگی اور باقی تمام انسانوں پر حملہ کر کے سب کو ختم کرنا چاہے گی۔ واللہ عالم، یہ سب تاریخی چیزیں ہیں، لیکن یقینی طور پر اس بارے میں کچھ بھی کہنا مشکل ہے۔ بعضوں نے کہا کہ اس بارے میں ہم تو سکوتی اختیار کرتے ہیں کہ یقیناً کچھ کہیں، کچھ بتانا، کچھ فیصلہ کرنا مشکل ہے۔ خیر، اب یہ اتنی بات واضح ہو گئی کہ جس سے آیتوں کو ہم سمجھ سکتے ہیں، اب آیتیں پڑھ لیتے ہیں۔ اس کے بعد اگر آیتیں پڑھنے کے بعد دیکھتے ہیں آئندہ ہفتہ اگر ضرورت ہوئی اور موقع ہوا تو وہ حدیث، طویل حدیث ہے، مسلم شریف کی روایت ہے، نواس ابن سمعان رضی اللہ تعالیٰ عنہ کے حوالے سے منقول ہے، جس میں پورا واقعہ بیان کیا ہے کہ دجال کا خروج ہوگا، اس زمانے میں کیا ہوگا، یاجوج ماجوج آئیں گے، پھر کیا ہوگا، پوری تفصیلات اس میں، بڑی مفصل بات اس میں بیان کر دی گئی ہے۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ثم أتبع سببا حتى إذا بلغ بين السدين وجد من دونهما قوما لا يكادون يفقهون قولا۔ ذوالقرنین نے پھر ایک اور راستہ اختیار کیا، مشرق مغرب کا علاقہ فتح کر کے بظاہر شمال کی طرف چلے، حتی اذا بلغ بین السدین، یہاں تک کہ دو پہاڑوں کے درمیان والے علاقے میں پہنچے، وجد من دونهما قوما لا يكادون يفقهون قولا، تو ان دونوں پہاڑوں کے پاس یا اس کے سامنے ایسے لوگوں کو، ایسی قوم کو پایا جو کوئی بات سمجھ نہیں سکتی تھی۔ قالوا یا ذا القرنین، آخر کسی ترجمان وغیرہ کے ذریعے سے بات کی، انہوں نے کہا، یا ذا القرنین ان یأجوج و مأجوج مفسدون فی الارض، یأجوج مأجوج زمین میں فساد پھیلا رہے ہیں، بہت مشکلات ان کی وجہ سے ہمیں پیش آ رہی ہیں۔ یہ یأجوج مأجوج کا جو قبیلہ تھا، خاندان تھا، یہ صرف ایک طرف سے نہیں نکلتا تھا، اور بھی اطراف سے۔ ظاہر ہے کہ جب کوئی پورا علاقہ ہوتا ہے تو ایک طرف ایک قوم میں حملہ کریں گے، دوسری طرف سے دوسری قوم پہ حملہ کریں گے، الگ الگ جگہیں تھیں جہاں سے ان کے نکلنے کے راستے تھے، تو ان کو اور بادشاہوں نے بھی الگ جگہوں سے بند کیا تھا، ایک طرف سے ذوالقرنین نے بند کیا تھا۔ قالوا یا ذا القرنین ان یأجوج و مأجوج مفسدون فی الارض فہل نجعل لک خرجا، کیا ہم آپ کو کچھ پیسے دے دیں، کچھ اجرت آپ کی مقرر کر دیں، اس شرط پر کہ ان تجعل بیننا و بینہم سدا، کہ آپ ہمارے ان کے درمیان کوئی رکاوٹ، کوئی مضبوط دیوار بنا دیں۔ قال ما مکنی فیہ ربی خیر، ذو القرنین نے فرمایا کہ اللہ تعالی نے جو کچھ مجھے مال دیا ہے وہ بہتر ہے، مجھے اس سے زیادہ کی ضرورت نہیں ہے۔ فاعینونی بقوت، ہاں مجھے بجائے پیسے دینے کے تم اپنی طاقت، اپنے جسمانی قوت کے ذریعے سے میری مدد کرو۔ اعینونی بقوت، تم محنت کر کے میرا ساتھ دو۔ اجعل بینکم وبینہم ردما، میں تمہارے ان کے درمیان کوئی مضبوط دیوار اور مضبوط حائل بنا دیتا ہوں۔ آتونی زبر الحدید، اب ذوالقرنین نے دیوار کی پوری ترتیب بنائی، کیسے بنانی ہے، کیا کرنا ہے، لوہے کے تختے وغیرہ کے انتظامات کیے۔ جیسے میں نے بتایا کہ ضروری نہیں کہ پوری دیوار نیچے سے اوپر تک لوہے کی ہو، کچھ حصہ لوہے کا ہوگا، کچھ حصہ پتھر کا ہو، یہ بھی ہو سکتا ہے۔ یہ بھی بعید نہیں کہ وہ دیوار ابھی موجود ہو، لیکن جیسے ہوتا ہے بڑے بڑے علاقے دنیا میں ایسے موجود ہیں جو ریت میں دب کر چھپ گئے ہیں۔ اصحاب کہف کے بارے میں जो हाँ उर्दुन के इलाके में उनकी एक जगह जो जाहिर हुई, जिसके बारे में कहा जाता है कि ये असहाबे काफ की जगह है, वो भी तो कुछ अर्से पहले ही जाहिर हुई है। पहले तो मख्फी जगह थी, मिट्टियों के अंदर दबी हुई थी। अभी भी वो इलाका जहाँ पर आप सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में सबसे पहली मर्तबा जो मस्जिद कुबा के बाद यानी मस्जिद मदीना मुनव्वरा के बाद सबसे पहली मर्तबा जहाँ पर जुमा कायम हुआ था, जुआसा मकाम, वहाँ पर जो इलाका था जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में सबसे पहली मर्तबा जो मदीना मुनव्वरा के बाद जुमा पढ़ा गया, वो मस्जिद थी। लेकिन वो मस्जिद मिट्टी के अंदर सहारा के मिट्टियों की वजह से ऐसी दब गई थी कि कोई जानता नहीं था। आहिस्ता आहिस्ता खोद के निकाला, पता चला अंदर पूरा पूरी मस्जिद है, इलाका है। तो इसलिए ये भी बाइद नहीं कि वो दीवार कहीं रेत के इलाके में दब गई हो, बर्फ़ के इलाके में कहीं दब गई हो, वल्लाहु आलम, हम नहीं जानते। फमस्ताउ हत्ता इकाल आतूनी ज़ुबर अल हदीद, ज़ुल्क़रनैन ने ये फरमाया कि अच्छा लोहे के तख्ते मुझे दो। अब लोहे की वो चादरें थीं बोर्ड की शक्ल में या ईंटों की शक्ल में थे, वल्लाहु आलम। अब लोहे के तख्ते या लोहे के टुकड़े थे, ज़ुबर के माना वैसे तो तख्ते और लोहे की चादरों के आते हैं जैसे बोर्ड होते हैं। हत्ता इदा सावा बैन सदफ़ैन, यहाँ तक कि जब ज़ुल्क़रनैन दीवार बनाते गए और ऊपर तक सावा बैन सदफ़ैन, पहाड़ के ऊपर के दोनों किनारों के बराबर दीवार बना दी। काला कालन फुकू, अब आग जलानी थी, आग जलाने के लिए फूंक हवा मारने की ज़रूरत है। हत्ता इदा जालहू नारन, यहाँ तक कि आग जला जला कर उस लोहे को खूब गर्म किया गया। हत्ता इदा जालहू नारन, उस दीवार को आग की तरह गर्म कर दिया, गोया कि आग ही बन गई वो, आग की तरह गर्म कर दिया। काला आतूनी उफ्रिग अलैहि क़तरन, तो फरमाया अब पिघला हुआ तांबा दो कि मैं उस पर डाल दूँ। बजाय सीमेंट इस्तेमाल करने के, जैसे हम पत्थरों की दीवारों के दरमियान सीमेंट वगैरह भरते हैं, ये गच वगैरह भरा जाता है, उन्होंने लोहे की दीवार और लोहे के दरमियान में पिघला हुआ तांबा भर दिया, और वो भी किस तरह के दीवार गर्म की, खूब गर्म की आग की तरह, ताकि जब गर्म लोहे की दीवार जो बहुत गर्म थी उस पे जब पिघला हुआ तांबा डाला, तो पिघला हुआ तांबा गर्म लोहे की दीवार के साथ मिलकर गोया के एक हिस्सा, एक ही चीज़ बन गया। यानी गोया अब ये दरमियान दरमियान में ऐसी कोई जगह नहीं रही जिसको ये कहा जा सके कि अच्छा अब दरमियान में जगह खाली है या उस तांबे को खुरच के निकाला जा सकता है, नहीं, वो तो लोहे के साथ जुड़कर एक हिस्सा बन गया उसका। फमस्ताउ अन यज़हरूहु व मस्तताउ लहू नक़्बा, अब इतनी मज़बूत दीवार बन गई, अल्लाह ताला ने ही मदद फरमाई, ज़ुल्क़रनैन ने जो असबाब इख्तियार किए, दीवार इतनी मज़बूत बन गई के फमस्ताउ अन यज़हरूहु। ज़ुल्क़रनैन ने कहा कि अब ये इस दीवार पर चढ़ नहीं सकेंगे, व मस्तताउ लहू नक़्बा, न इसमें सुराख कर सकेंगे। या अल्लाह ताला फरमाते हैं कि वो दीवार इतनी मज़बूत थी, फमस्ताउ अन यज़हरूहु, अब उस दीवार पर चढ़ भी न सके और न उसमें कोई सुराख कर सके। क़ाल हाज़ा रहमतुम मिन रब्बी, लेकिन ये दीवार पर जो नहीं चढ़ सकते और उसमें सुराख नहीं कर सकते, जो मज़बूत दीवार बन गई है, इसका भी एक वक्त मुकर्रर है। क़ाल हाज़ा रहमतुम मिन रब्बी, ज़ुल्क़रनैन ने फरमाया कि ये दीवार बनाने का मौका, दीवार बनाने की सहूलतें हो जाना और दीवार का बन जाना जो हमने सोचा था उसके मुताबिक ये दीवार बन गई इतनी मज़बूत, फरमाया हाज़ा रहमतुम मिन रब्बी, मेरा कोई कमाल नहीं है, इतना बड़ा काम किया, इतना बड़ा काम किया, लेकिन अपनी तरफ कोई निस्बत नहीं। बड़ों की बातें बड़ी होती हैं और छोटों की बातें वाकई ऐसी ही छोटी होती हैं कि छोटे से काम करते हैं और कहते हैं हमने किया, किसी और ने काम कर दिया, हमें साथ रख लिया, तो हम कहते हैं हमसे ये काम हो गया। क़ाल हाज़ा रहमतुम मिन रब्बी, इतना बड़ा काम, फरमाया मेरे रब की रहमत, मेरे रब की मेहरबानी है, मैं क्या कर सकता था। फ़ैदा जा अवाद रब्बी जअलहू दक्का वकान अवाद रब्बी हक्का, जब मेरे रब का वादा आ जाएगा, इदा जा अवाद रब्बी, मेरे रब का वादा जब आएगा, वादे से मुराद क्या है? आम तौर पर यह समझा जाता है कि वाद रब्बी से मुराद क़्यामत का करीब होना, लेकिन इसके माने ये भी हो सकते हैं दीवार टूटने का, अल्लाह ने दीवार टूटने का जो वक्त मुकरर किया है वो वादो रब्बी, जब मेरे रब के वादे का वक्त आ जाएगा यानी दीवार के टूटने का वक्त आएगा या क़यामत के करीब वाला वक्त आएगा, हमें नहीं मालूम दीवार टूट चुकी है या आइंदा टूटेगी, जैसे मैंने पहले बता दिया। दोनों अहतमाल जहन में रखने चाहिए। जब मेरे रब के वादे का वक्त आ जाएगा जालहू दक्का, तो अल्लाह ताला उस वक्त इस दीवार को टुकड़े टुकड़े कर देगा। वकान वादु रब्बी हक्का, यानी उस वक्त वो दीवार बिल्कुल नामो निशान ख़त्म ज़मीन के साथ मिल जाएगी। अब लोग तलाश करते रहेंगे दीवार कहाँ गई कहाँ गई, वो तो टुकड़े होके ख़त्म हो गई, जब टूटेगी या टूट चुकी हमें नहीं मालूम। वकान वादु रब्बी हक्का, मेरा रब का वादा बिल्कुल सच्चा है, कोई शक न करे कैसे हो सकता है कैसे हो सकता है, नहीं है। हाँ हम पूरी हकीकत नहीं जानते, इसलिए कि क़्यामत की अलामत की अगर रिवायात भी हम पढ़ें अहादीस भी हम देखें तो बहुत सी चीज़ें बहुत साफ साफ नहीं बयान की गई, उसको ज़रा किनाया अंदाज में बयान किया गया है, ये होगा इस तरह होगा। फितनों का जब जिक्र आता है, अजीब अजीब रिवायात हैं, फितनों का जिक्र आता है तो इस तरह की बातें बयान की हैं कि ये नहीं कहा कि ये इस तरह बनी, इशारात में बात की है कि इंसान हालात को देखेगा तो पहचान लेता है कि अच्छा आप सल्लल्लाहु अलैहि वसल्लम ने इस बारे में फरमाया था। साफ साफ बात बहुत वाज़ह अल्फाज में नहीं बयान की गई, किनायात बहुत से इस्तेमाल किए गए हैं। इसी वजह से हम यकीनी तौर पर कुछ नहीं कह सकते कि दज्जाल का जब खुरूज होगा तो उस ज़माने में ये जो टेक्नोलॉजी है वो आला मायार पे पहुंची हुई होगी या बिल्कुल ख़त्म हो गई होगी, दोनों राय हैं। इसे कि अहादीस में जिस अंदाज़ से गुफ्तगू की गई को साफ साफ अंदाज नहीं इख्तियार किया गया, और ज़ाहिर है कोई अकीदे की बात नहीं है, जो जो मानता हो मान ले, जब वक्त आएगा तब देखा जाएगा कि क्या होगा। ज़ाहिर है अभी तो हम इसका कोई फ़ैसला करने से हमें कोई दीनी या दुनियावी फ़ायदा नहीं है, अभी तो इंसान को अभी के हालात के लिहाज से चलना है, उस वक्त जब होगा वो उस वक्त के हालात होंगे। फ़ैदा जा अवादु रब्बी जा लहू दक्का वकान अवादु रब्बी हक्का, मेरे रब का वादा बिल्कुल सच्चा है इसमें कोई शक न करे। हाँ वादा किस तरह का है किस तरह पूरा होगा वो अल्लाह जानता है, हम उसको नहीं जानते। फिर व तरकना बादहुम यौम इज़ यमूजु फ़ी बादिम व नुफ़िख़ फ़िस सूरी फ़जमअनाहुम जमअ, दीवार टूट जाएगी याजूज माजूज का खुरूज होगा, जब उनका खुरूज होगा वह तरक ना बादहुम यौम इज़ यमूजु फ़ी बाद, जब इनका खुरूज होगा क़ुर्ब क़ियामत तो उस वक्त हम बाज़ों बाज़ याजूज माजूज के यानी बाज़ को बाज़ में इस तरह छोड़ देंगे कि वो एक दूसरे में घुसते होंगे। जब कोई बहुत बड़ी फौज तेज़ी से कहीं जा रही हो, बहुत तेज़ी से हमला करेंगे, जब तेज़ी से वो हमला करते हुए आ रहे होंगे कि सामने जो भी आए उसको ख़त्म करो, तो ये ऐसा हाल होगा कि तरकना बादहुम यौम यमूजु फ़ी बाद, बाज़ बाज़ में घुसते होंगे, इतना जैसे पानी एक दूसरे में मौज मारते हुए आगे बढ़ता है इस तरह ये भी गोया मौजे मारते हुए एक दूसरे में घुसते हुए आगे बढ़ रहे होंगे। एक माना बाज़ों ने कहा, यह मशहूर माना है, बाज़ों ने यह कहा कि इसके माना ये हैं कि जब ज़ुल्क़रनैन ने उनको दीवार के पीछे बंद कर दिया था तो इतनी भीड़ हो गई थी वहाँ पर कि वह तरकना बादहुम यौम इज़िन, उस दिन जब ज़ुल्क़रनैन ने दीवार बनाई थी उस दिन बाज़ बाज़ में घुस रहे थे, इतनी ज़्यादा वहाँ पर भीड़ हो गई थी और तंगी हो गई थी, ये बाज़ों ने कहा है। लेकिन जमहूर अक्सर मुफस्सरीन की राय यह है कि इससे मुराद ये है यौम इज़िन से क़ुर्ब क़ियामत, जब वो निकलेंगे। वह तरकना बादहुम यौम इज़िन यमूजु फ़ी बाद, फिर क्या होगा, वह नुफ़िख़ा फ़िस सूर, कुछ अरसे के बाद, अभी तो ज़ाहिर है ईसा अलैहिस्सलाम मौजूद हैं, जैसे भी तफसील मैंने बता दी, ईसा अलैहिस्सलाम मौजूद हैं, फिर उसके बाद एक तवील ज़माना आएगा, ईसा अलैहिस्सलाम की उम्र जब 120 साल हो जाएगी वो इंतकाल करेंगे, फिर उसके बाद कुछ अरसे तक मोमिनीन दुनिया में मौजूद रहेंगे, और अल्लाह ताला को जब मंजूर होगा तो एक हवा चलेगी जिससे तमाम मोमिनीन इंतकाल कर जाएंगे, एक ख़ास किस्म की उनको कोई अलामत ज़ाहिर होगी और उसके बाद सब के सब मुमिनीन इंतकाल कर जाएंगे। मुमिनीन का सब का इंतकाल हो जाएगा, फिर दुनिया में सिर्फ कुफ्र और शिर्क ही बाकी रह जाएगा, फिर भी अल्लाह अल्लाह कहने वाले मौजूद रहेंगे, या यह है कि बस अब उसके बाद अल्लाह अल्लाह कहने वाला कोई नहीं होगा, वल्लाहु आलम। बहरहाल ये आखिरी दौर है जिसके बाद अब क़्यामत बहुत ही करीब हो जाएगी। व तरकना बादहुम यौमइज़िन यमूजु फ़ी बाद व नुफ़िख़ा फ़िस सूर, और सूर में फूंका जाएगा فجمعنا ہم جمع، ہم سب کو جمع کریں گے۔ سور میں جب پھونکا جائے گا، پہلی مرتبہ سور میں پھونکا جائے گا، سب لوگ مر جائیں گے۔ دوسری مرتبہ سور میں پھونکا جائے گا، سب اللہ کے سامنے جمع ہو جائیں گے۔ یہ دوسرے نفقے کی بات ہے۔ وَنُفِخَ فِي الصُّورِ فَجَمَعْنَاهُمْ جَمْعًا، سور میں پھونکا جائے گا، ہم تمام کے تمام لوگوں کو میدان محشر میں جمع کر دیں گے۔
وَعَرَضْنَا جَهَنَّمَ يَوْمَئِذٍ لِّلْكَافِرِينَ عَرْضًا،
اور ہم جہنم کافروں کے سامنے پیش کر دیں گے۔ جنت بھی اس روز سامنے ہوگی اور دوزخ بھی سامنے ہوگی۔ قرآن کریم میں دوسری جگہ ہے، حضرت ابراہیم علیہ الصلوۃ والسلام کا جہاں واقعہ آتا ہے، وہاں پر وبرزت الجحیم للغاوین، تو گمراہوں کے سامنے دوزخ اور جنتیوں کے سامنے جنت ظاہر کر دی جائے گی۔ جنتیوں کو جنت دیکھ کر خوشی ہوگی، دوزخیوں کو دوزخ دیکھ کے اور زیادہ گھبراہٹ اور پریشانی ہوگی۔ وَعَرَضْنَا جَهَنَّمَ يَوْمَئِذٍ لِّلْكَافِرِينَ عَرْضًا، جہنم کافروں کے سامنے پیش کریں گے، یہ تمہاری جگہ، یہ دیکھو دوزخ آ رہی ہے۔ الَّذِينَ كَانَتْ أَعْيُنُهُمْ فِي غِطَاءٍ عَن ذِكْرِي وَكَانُوا لَا يَسْتَطِيعُونَ سَمْعًا، کون کافر جن میں خاص طور پہ یہ دو برائیاں پائی جاتی تھیں؟ نمبر ایک، کانت اعینہم فی غطاء عن ذکری، میری یاد سے ہمیشہ وہ غفلت میں پڑے رہتے تھے۔ دوسری بات، وکانوا لا یستطیعون سمعا، اور کوئی بات سن نہ سکتے تھے۔ یہ دو باتیں ہمیں دیکھنا یہ ہے، ٹھیک ہے بات کفار کی چل رہی ہے، لیکن ہمیں دیکھنا یہ ہے کہ کسی درجے میں ہمارے اندر تو یہ بات نہیں ہے۔ اللہ تعالیٰ جہاں کفار کی کوئی ایسی صفت بیان کرتے ہیں، ایسی عادت بیان کرتے ہیں جو اللہ تعالیٰ کو ناپسند ہے، تو ہمیں اسی لیے بیان فرماتے ہیں ہمارے سامنے تاکہ ہم ایسی کوئی صفات اختیار نہ کر لیں۔ اگر ہے ولیعاذ باللہ، اللہ تعالیٰ حفاظت میں رکھے کہ اگر ایسی کوئی چیز ہے تو ہم اس سے بچیں۔ ایک صفت ہے الذین کانت اعینہم فی غطاء عن ذکری، اللہ سے غافل۔ کیا مسلمان اللہ سے غافل ہو کر زندگی گزارتے ہیں؟ نماز کا وقت آیا، نماز نہ پڑھیں، نماز کے بعد تسبیحات نہ پڑھیں، اللہ تعالیٰ کے سامنے کبھی دعا نہ مانگیں، اللہ تعالیٰ کی کلام اللہ کی یعنی قرآن کریم کی تلاوت نہ کریں، کیا ایسے بھی مسلمان ہو سکتے ہیں؟ الذین کانت اعینہم فی غطاء عن ذکری، کفار کا حال تو یہ ہے کہ وہ کفار عذاب میں مبتلا ہوں گے جو اللہ کی یاد سے غفلت میں پڑے رہے۔ غفلت کے درجات ہیں، ان کا تو یہ تھا کہ اتنی غفلت کہ اللہ کی توحید کو بھی نہیں مانتے تھے، لیکن کسی درجے میں اگر ہمارا بھی یہ معاملہ ہو کہ اللہ تعالیٰ کے جو لازم حقوق ہیں ہمارے ذمے، نمازیں ہیں، اس کے علاوہ جو کچھ ہمارے ذمے اللہ تعالیٰ نے لازم رکھا ہوا ہے، فرائض ہیں، واجبات ہیں، کیا ان میں بھی ہم کوتاہی کرتے ہیں؟ تو کسی نہ کسی درجے میں ہم بھی اللہ کی یاد سے غفلت اختیار کر رہے ہیں۔ دوسری چیز، وَكَانُوا لَا يَسْتَطِيعُونَ السَّمْعَ، جب ان کے سامنے حق بات کہی جاتی، کفار کے سامنے، وہ کفار جن کے سامنے حق بات کہی جائے، قرآن و حدیث کی بات کی جائے، تو وہ سننا بھی پسند نہیں کرتے، سن نہیں سکتے، سننا پسند نہیں کرتے۔ کیا ہم مسلمانوں میں ایسے لوگ تو نہیں ہیں؟ اگر ہم میں سے کسی کا یہ حال ہو کہ وہ اچھی بات سننا نہیں چاہتا، اپنی غلطی اگر کوئی بتائے تو وہ سننا نہیں چاہتا، کوئی نصیحت کرنا چاہے تو سننا نہیں چاہتا، اگر یہ بات ہے تو ہمیں بھی ان دو چیزوں میں سے جو بھی چیز ہمارے اندر ہو، ہمیں اس کو درست کرنے کی ضرورت ہے۔ اللہ کی یاد سے غفلت اگر ہو رہی ہے، فرائض وغیرہ میں کوتاہی ہو رہی ہے، تو اس کو درست کرنے کی ضرورت ہے۔ اگر ہمیں کوئی غلطی بتاتا ہے یا کوئی ہمیں نصیحت کی بات بتاتا ہے، ہم اس کو سننا ہی نہیں چاہتے، تو یہ دوسری چیز ہے، ان دونوں چیزوں کو درست کرنے کی ضرورت ہے۔ اللہ تعالیٰ ہمیں یہ قرآن کی نصائح پر عمل کرنے کی بھی توفیق عطا فرمائے، اور اس میں جو کچھ ہمیں اللہ تعالیٰ سبق دینا چاہتے ہیں، جو ان آیات میں جو برکات ہیں، جو اللہ تعالیٰ نے انوار رکھے ہیں سورہ کہف میں خصوصی طور پر، اللہ تعالیٰ یہ برکات و انوار ہم سب کو نصیب فرمائے۔ دجال کا فتنہ ہے، یاجوج ماجوج کا فتنہ ہے، اور اس سے پہلے آنے والے جو بھی فتنے ہیں، اللہ تعالیٰ تمام فتنوں سے ہماری اور تمام مسلمانوں کی حفاظت فرمائے۔ سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک۔